بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے آدرنیہ شروتا زہرا زیدی اور ساتھیوں کا سلام سویکار کیجیے۔ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ حجرات کی چھٹی اور ساتویں آیتوں کی تلاوت اور انواد سے کیا جا رہا ہے۔ قاری ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم۔
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، یدی کوئی ادھرمی کوئی خبر لے کر آئے تو چھان بین کر لیا کرو، ایسا نہ ہو کہ تم کسی گٹ کو انجانے میں کوئی ہانی پہنچا بیٹھو اور پھر تمہیں اپنے کیے پر پشچتاپ ہو۔ اور جان لو کہ تمہارے بیچ ایشور کے پیغمبر موجود ہیں۔ بہت سی باتیں ایسی ہیں کہ یدی پیغمبر ان میں تمہارا کہا مان لیا کریں तो उल्टे तुम ही कठिनाई में पड़ जाओ, परंतु ईश्वर ने तुम्हें ईमान का प्रेम दिया है और उसे तुम्हारे हृदयों में सजा दिया है, और कुफ्र उल्लंघन और अवज्ञा को तुम्हारे लिए अप्रिय बना दिया है, और ऐसे ही लोग ईश्वर के अनुग्रह और उपकार से सही मार्ग पर हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। आज बुधवार है, उर्दी बहिश के 29, शव्वाल की 7 और मई की 19 तारीख। प्रोग्राम में पहले आप समाचार सुनेंगे, उसके बाद राजनीतिक चर्चा पेश होगी, उसके बाद आप सुनेंगे प्रोग्राम शौर्य गाथा, और हमारा आखिरी प्रोग्राम है आजकल। हजरत अली इस्लाम फरमाते हैं कि अपनी सोच की ओर से सावधान रहो कि वो बातचीत का रूप अख्तियार करती है, अपनी बातचीत की ओर से सावधान रहो कि वो आदत का रूप अख्तियार करती है, अपनी आदत की ओर से सावधान रहो कि वो चरित्र का आधार बनती है, अपने चरित्र की ओर से सावधान रहो कि वो तुम्हारी शख्सियत का आधार बनती है, और अपनी शख्सियत या अपने व्यक्तित्व की ओर से सावधान रहो कि वही तुम्हारा भविष्य है। कार्यक्रमों के बारे में आप हमारे ईमेल आईडी पे अपनी प्रतिक्रिया भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। व्हाट्सएप पर हमारा नंबर है 0098903506542। और अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले मुख्य समाचारों का सारांश। इस्लामी गणतंत्र ईरान ने मुस्लिम देशों से फिलिस्तीनी जनता की मदद करने की अपील की है। गज़ा पट्टी और वेस्ट बैंक पर इसराइल के हमले जारी, 218 से ज्यादा फिलिस्तीनी शहीद और सैकड़ों घायल। सऊदी चैनल पर फिलिस्तीनी प्रतिरोध के खिलाफ झूठी खबर फैलाने का इल्जाम लगा। भारत में तूफान की वजह से अब तक कम से कम 27 लोगों की मौत और 100 से ज्यादा लोग लापता हो गए। और अब आप मोहम्मद अली कुम्मी से विस्तार से समाचार सुनिए। राष्ट्रपति रूहानी ने कहा है कि ईरानी चुनाव पर दुनिया की नजर लगी हुई है। डॉक्टर हसन रूहानी ने बुधवार को मंत्रिमंडल की बैठक में कहा कि राष्ट्रपति पद का चुनाव अंतर्राष्ट्रीय स्तर पर ध्यान का केंद्र होगा। उन्होंने कहा कि मतपेटियां ईरान का गौरव है और ईरान में प्रजातंत्र लोगों के मतों की छत्र छाया में है। ईरानी राष्ट्रपति ने अपने बयान में फिलिस्तीन की बेगुनाह जनता पर ज़ायोनी सेना के बर्बर हमलों की निंदा करते हुए इस्लामी देशों से ज़ायोनी शासन के हमलों से फिलिस्तीन की जनता को मुक्ति दिलाने की कोशिश करने की अपील की। उन्होंने फिलिस्तीन के मामले में अरब संघ और यूएन के रवैये की आलोचना करते हुए कहा कि सभी फिलिस्तीनी देशों का कर्तव्य है कि वे फिलिस्तीनी जनता का साथ दें, और इस बात में शक नहीं कि फिलिस्तीनियों की जीत होगी। उन्होंने वियना में जेसीपीओए के संयुक्त आयोग की जारी वार्ता का जिक्र करते हुए कहा कि ईरानी राष्ट्र को यकीन दिलाता हूं कि वियना वार्ता के अंत में ईरानी राष्ट्र की जीत होगी। पूरे ईरान में मस्जिदों के इमामों के संघ ने इस्लामी जगत के इमामों के नाम खत में फिलिस्तीन को इस्लामी जगत का मुख्य मुद्दा बताया है। इरना के मुताबिक ईरान में मस्जिदों के इमामों के संघ ने इस्लामी जगत के इमामों के नाम खुले खत में ज़ायोनी शासन के अपराधों का जिक्र करते हुए कहा कि ज़ायोनी शासन के साथ अरबों के संबंध सामान्य करने से क्षेत्र में यह शासन ज्यादा सुरक्षित हो गया, जिसकी वजह से फिलिस्तीन की पीड़ित जनता के खिलाफ उसके अपराध भी बढ़ गए हैं। सऊदी विदेश मंत्री ने AFP से बात करते हुए कहा कि उनका देश ईरान के साथ जारी वार्ता को लेकर आशावादी है। सऊदी अरब और ईरान के बीच 5 साल पहले कूटनीतिक संबंध टूट गए थे, जिन्हें बहाल करने के लिए दोनों देश बातचीत कर रहे हैं। सऊदी विदेश मंत्री प्रिंस फैसल बिन फरहान ने मंगलवार को पेरिस में कहा, हमने बातचीत शुरू की है, ये अभी बहुत शुरुआती चरण में है, लेकिन हमें उम्मीद है। ज़ायनी सेना का कहना है कि पिछले रात उसके 52 लड़ाकू विमानों ने गज़ा पर कुल 122 हमले किए। इसराइली सेना के प्रवक्ता हिदई ज़िबर मैन का कहना है कि मंगलवार की रात को करीब 10 बजे 52 लड़ाकू विमानों ने 25 मिनट के अंदर गज़ा पर 122 बम गिराए। फिलिस्तीनी न्यूज एजेंसी वफा की रिपोर्ट के मुताबिक इसराइल की बमबारी में 4 फिलिस्तीनी शहीद हो गए। इसराइली मीडिया ने खबर दी है कि पिछले हफ्ते के दौरान कस्साम ब्रिगेड के कमांडर मोहम्मद ज़ैफ की हत्या की 2 बार कोशिश नाकाम रही। फार्स न्यूज की रिपोर्ट के मुताबिक इसराइली मीडिया ने खबर दी है कि इसराइल ने पिछले हफ्ते के दौरान कस्साम ब्रिगेड के कमांडर मोहम्मद ज़ैफ की हत्या की 2 बार कोशिश की, लेकिन दोनों ही बार उसे नाकामी हुई। सऊदी चैनल अल अरबिया पर फिलिस्तीनी प्रतिरोध के खिलाफ झूठी खबर फैलाने का इल्जाम लगा है। सऊदी चैनल ने एक खबर में दावा किया था कि गजा पर ज़ायनी शासन के जारी हमलों में हमास के नेताओं और प्रतिरोध फोर्स की कुछ बड़ी हस्तियों के घरों को निशाना बनने से इन लोगों के परिवार के लोग गजा छोड़कर मिस्र चले गए हैं। गजा के गृह मंत्रालय ने अल अरबिया की इस खबर का खंडन किया है। स्वशासित फिलिस्तीनी प्रशासन के अध्यक्ष महमूद अब्बास ने गजा पर इसराइल के हमले को टारगेट किलिंग कहा है। महमूद अब्बास ने बुधवार को अरब संसद की आपात बैठक में कहा कि कुद्स फिलिस्तीनी राष्ट्र की पहचान का मूल बिंदु होने के साथ साथ अरब व इस्लामी पहचान का भी हिस्सा है। उन्होंने कहा कि कुद्स के बिना शांति, स्थिरता और सहमति हासिल नहीं होगी। कुद्स से ही फिलिस्तीनी देश की राजधानी है। स्वशासित फिलिस्तीनी प्रशासन के अध्यक्ष ने कहा कि हम अरब शांति पहल और अंतर्राष्ट्रीय प्रस्तावों के आधार पर न्यायपूर्ण शांति चाहते हैं। जो कुछ ज़ायोनी शासन गजा में कर रहा है वो टारगेट किलिंग है। हम अपने राष्ट्र के खिलाफ अपराध करने वालों को अंतर्राष्ट्रीय अदालत के कटहरे में खड़ा करके रहेंगे। गजा में इसराइली सेना के हवाई हमले में एक फिलिस्तीनी पत्रकार शहीद हो गया। नाकाबंदी से गिरे गजा के शेख रजवान इलाके पर ज़ायनी सेना के हवाई हमले में फिलिस्तीनी पत्रकार यूसुफ अबू हुसैन शहीद हो गए। यूसुफ अबू हुसैन की हत्या की अलक्सा रेडियो ने भर्सना की है। वह स्थानीय रेडियो वॉइस ऑफ अलक्सा में काम करते थे। बुधवार को तड़के ज़ायनी सेना के हमले में 4 फिलिस्तीनी शहीद हुए, जिसमें यूसुफ अबू हुसैन भी हैं। पत्रकार के पिता ने बताया कि शेख रजवान में उनके घर पर मिसाइल से हमला हुआ, जिसके बाद 2 और हमले हुए। वॉइस ऑफ अलक्सा ने अपने बयान में कहा कि उसे अपने बेटे व कर्मचारी को खोने का दुख है। गजा में पत्रकार की हत्या पर ज़ायनी शासन को जिम्मेदार ठहराने की मांग हो रही है। न्यूयॉर्क टाइम्स ने अपनी रिपोर्ट में लिखा कि फिलिस्तीनियों के खिलाफ इसराइल के बढ़ते हमलों के साथ ही पूरे विश्व में उसका विरोध भी बढ़ता जा रहा है। न्यूयॉर्क टाइम्स ने अपनी रिपोर्ट में इस विषय को पेश किया कि फिलिस्तीनियों पर इसराइल के हमलों के कारण सड़कों और सोशल मीडिया दोनों स्तर पर इसराइल के विरोध में तेजी आती जा रही है। न्यूयॉर्क टाइम्स की मंगलवार की रिपोर्ट के मुताबिक गजा पट्टी, जॉर्डन नदी के पश्चिमी तट और बैतुल मुकद्दस में फिलिस्तीनियों के खिलाफ की जाने वाली इसराइली कार्रवाइयों के कारण पूरी दुनिया में लोग फिलिस्तीनियों के समर्थन और इसराइल के विरोध में एकजुट हो रहे हैं। इस रिपोर्ट के मुताबिक लोग अब सोशल मीडिया पर फिलिस्तीन का खुलकर समर्थन करते दिखाई दे रहे हैं। गजा पर इसराइली फोर्सेस की जारी बर्बरता के बीच इसराइली फोर्सेस ने कतर के रेड क्रेसेंट के दफ्तर पर बमबारी की, जिसमें कम से कम 2 फिलिस्तीनी शहीद और 10 अन्य घायल हुए। अल जजीरा के मुताबिक कतर के रेड क्रेसेंट QRCS ने बताया कि फिलिस्तीन पर ज़ायनी फोर्सेस ने उसके दफ्तर पर बमबारी की। QRCS के जनरल सेक्रेटरी अली बिन हसन अल हम्मादी ने ज़ायनी फोर्सेस के हमले की निंदा करते हुए अंतर्राष्ट्रीय कानून के तहत राहत टीम दोबारा भेजने का ऐलान किया। उन्होंने कहा कि QRCS के दफ्तर पर इसराइली फोर्सेस का हमला जनेवा कन्वेंशन के खिलाफ है, जिस पर खुद इसराइल के दस्तखत हैं। कतर के विदेश मंत्रालय ने भी QRCS पर ज़ायनी सेना की बमबारी की भर्सना की। कतर के विदेश मंत्रालय ने कहा कि इसराइली फोर्सेस रेड क्रिसेंट की इमारत पर बमबारी के साथ ही मीडिया और राहत काम करने वाले दफ्तरों को भी निशाना बना रही है, जो अंतर्राष्ट्रीय कानून, वैश्विक मूल और परंपरा के खिलाफ है। भारत के उत्तर प्रदेश में बाबरी मस्जिद के बाद अब एक अन्य 100 साल पुरानी मस्जिद गिराई गई। भारत के उत्तर प्रदेश राज्य में एक पुरानी मस्जिद पर बुलडोजर चला दिया गया, जिस पर स्थानीय लोगों में काफी गुस्सा है और वो इस मामले में हाई कोर्ट का रुख करने वाले हैं। अलबत्ता भारत में बाबरी मस्जिद के मामले में सुप्रीम कोर्ट ने जो फैसला सुनाया उससे इस देश के बहुत सारे लोग असंतुष्ट हैं। गरीब नवाज अलमारूफ मस्जिद जो उत्तर प्रदेश के बाराबंकी जिले में थी, लगभग 100 साल पुरानी मस्जिद थी, जिसे सोमवार की शाम स्थानीय प्रशासन ने सैकड़ों पुलिसकर्मियों के साथ जाकर गिरा दिया और हर प्रकार के प्रदर्शन पर रोक लगा दी। उत्तर प्रदेश में इस समय भाजपा के नेता योगी आदित्यनाथ मुख्यमंत्री हैं, जो मुस्लिम विरोधी के रूप में जाने जाते हैं और अक्सर विवादित बयान भी देते हैं। भारत में ताऊते तूफान से तबाही का सिलसिला जारी है। भारतीय प्रधानमंत्री नरेंद्र मोदी ने गुजरात और दमन दीव में ताऊते तूफान से हुए नुकसान का हवाई जायजा लिया। उन्होंने दीव, ऊना, जाफराबाद और महुआ जैसे इलाकों में ताऊते से हुए नुकसान का जायजा लिया। नरेंद्र मोदी ने ताऊते तूफान से हुए नुकसान और तैयारियों को लेकर अहमदाबाद में एक मीटिंग भी की। पीएम मोदी बुधवार को गुजरात के भावनगर पहुंचे और ताऊते से हुए नुकसान और हालात का जायजा लिया। गुजरात के अलावा राजस्थान, उत्तर प्रदेश और दिल्ली समेत देश के कई राज्यों में ताऊते चक्रवात का असर देखने को मिला। रिपोर्ट में बताया गया कि तूफान की वजह से अब तक कम से कम 27 लोगों की मौत और 100 से ज्यादा लोग लापता हो गए हैं। कोरोना संक्रमण को मात दे चुके कई लोग अब ब्लैक फंगस का शिकार हो रहे हैं। रिपोर्ट के मुताबिक भारत के कई राज्यों में ब्लैक फंगस के मामले तेजी से बढ़ रहे हैं। राज्य में जानलेवा संक्रमण के बढ़ते मामलों को देखते हुए राजस्थान सरकार ने ब्लैक फंगस को महामारी घोषित कर दिया है। एक दिन पहले ही हरियाणा सरकार ने भी ब्लैक फंगस को महामारी घोषित किया था। हरियाणा सरकार ने इसको लेकर आवश्यक निर्देश जारी किया और इनका पालन न होने पर दंडनीय कार्यवाही की चेतावनी दी है। ब्लैक फंगस एक गंभीर लेकिन दुर्लभ फंगल संक्रमण है जो म्यूकोरमिसेट्स नामक मोल्डों के समूह के कारण होता है। ये मोल्ड पूरे वातावरण में रहते हैं। ये मुख्य रूप से उन लोगों को प्रभावित करता है जिन्हें स्वास्थ्य समस्याएं हैं या ऐसी इम्यूनोसप्रेसिव दवाएं लेते हैं जो शरीर के रोगाणुओं और बीमारी से लड़ने की क्षमता कम करती है। म्यांमार में फौजी बगावत के खिलाफ जारी प्रदर्शनों की लहर के बीच इस देश में मरने वालों की तादाद 800 को पार हो गई है। रॉयटर्स के मुताबिक इस साल फरवरी में म्यांमार में फौज ने देश की नेता आंग सान सूची की सरकार को सत्ता से हटाकर उन्हें और उनकी पार्टी नेशनल लीग फॉर डेमोक्रेसी के अधिकारियों को हिरासत में ले लिया था और उसके बाद से म्यांमार में प्रदर्शनों का जो सिलसिला शुरू हुआ वो अब तक जारी है। फौज ने शहरों और कस्बों में प्रजातंत्र के समर्थकों के खिलाफ ताकत का इस्तेमाल करते हुए उनके दमन की कोशिश की। म्यांमार में सरहदी इलाकों में फौज और विशेष जाति के विद्रोहियों व नई मिलिशिया के बीच लड़ाई की नई लहर शुरू हुई है। सामाजिक ग्रुप असिस्टेंट एसोसिएशन फॉर पॉलिटिकल प्रिजनर के मुताबिक सोमवार तक विरोधियों के खिलाफ फौज के क्रैकडाउन में 802 लोग मारे जा चुके हैं। रॉयटर्स ने आजादाना तौर पर मरने वालों की तादाद की पुष्टि नहीं की, जबकि फौज के प्रवक्ता ने इस बारे में टिप्पणी से इनकार किया। और इसी के साथ समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे फिलिस्तीन पर जारी अवैध ज़ायोनी शासन के पाशविक हमलों के बारे में।
عنف مفرط تهاجم به طائرات الاحتلال الصهيونية.
اور پھر بات کریں گے یمن کے آزاد ہو چکے پرانتوں میں فلسطین کے سمرتھن میں ہزاروں کی سنکھیا میں سڑکوں پر نکلے لوگوں کے بارے میں.
فلسطین ہی القضی.
اور انت میں چلیں گے بھارت, جہاں سنگاپور ویریئنٹ کو لے کر اروند کیجریوال کے ٹویٹ پر آپ اور بی جے پی میں جاری تکرار پر بات کریں گے.
دلی کے مکھیہ منتری اروند کیجریوال کے سنگاپور کو لے کر دیے گئے حالیہ بیان پر
تو سب سے پہلے چلتے ہیں فلسطین اور بات کرتے ہیں اسرائیل دوارا اتیاچار کی ساری حدیں پار کیے جانے کے بارے میں. اس سمبندھ میں غزہ فلسطین سے آئی آر آئی بی کے سنواد داتا ابراہیم احمد ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی سید میسم کی آواز میں.
یہ ایسا دردناک شان ہے کہ جب ایک گھائل فلسطینی باپ اپنے چار شہید بچوں اور پتنی کو انتم ودائی دے رہا ہے. یہ سبھی لوگ غزہ میں موجود الوحدہ اسٹریٹ پر اسرائیل کے ہوائی حملے میں شہید ہو گئے تھے. وہیں ایک اور ویڈیو غزہ سے سامنے آیا ہے جس میں دیکھا جا سکتا ہے کہ فلسطینی بچی اسرائیل کے ہوائی حملے کے سمے دعا پڑھ رہی ہے.
عنف مفرط تهاجم به طائرات الاحتلال الصهيونية.
غزہ کے وبھن حصوں میں لگاتار ہوائی حملے جاری ہیں. تازہ گھٹنا میں زیونی آتنکوادیوں دوارا کیے گئے ایک میزائل حملے میں غزہ ایک بار پھر نشانہ بنا, جس میں اتری غزہ بریگیڈ کے کمانڈر حسام ابو حربید شہید ہو گئے. وہیں زیونی شاسن کے یدھ بوجھوں نے بھی غزہ کے تٹوں پر حملہ کیا, جس کے پرینام سوروپ کم سے کم چار فلسطینی گھائل ہو گئے.
بالتزامن مع استهداف لعدد من منازل المواطن.
اس بیچ رفح خان یونس اور دیر البلا میں بھی عام ناگرکوں کے گھر اسرائیلی حملوں میں نشانہ بنے. سامنے آنے والی تصویریں غزہ کی سچائی بیان کر رہی ہیں. پانچ منزلہ اس عمارت پر بمباری ہوئی ہے. ہمارے پڑوسیوں کو بھی نقصان پہنچا ہے. یہاں پریوار اور بچے رہتے ہیں. بہت ہی کھیت کی بات ہے کہ میزائلوں سے آواسی علاقوں کو نشانہ بنایا جا رہا ہے.
المقاومت الفلسطینیۃ من
اس اودھی کے دوران پرتیرودھک بلوں نے بھی زائنیوں کو منہ توڑ جواب دیا ہے. اسقلان نامک زائنی علاقے کو میزائلوں سے نشانہ بنایا, جس کے نتیجے میں اس شہر کے ایک سمویدنشیل پرتشٹھان میں بھیشن آگ لگ گئی ہے. اسی طرح تیل اویو کے اتر میں استھت ہرتے ضلع ازدود اور بیروت صبا پر میزائل حملوں کی بارش کرنا پرتیرودھک بلوں کے انیہ لکشوں میں تھے. زیونی میڈیا نے بھی ہرتے ضلع میں ایک بھیشن دھماکے کی آواز سنائی دیے جانے کی پشٹی کی ہے.
المقاومت تبدع فی المیدان. المقاومت استطاعت ان
تکبر. زمینی استر پر پرتیرودھک بلوں دوارا دیا جا رہا جواب منہ توڑ ہے. پرتیرودھک کرتاؤں نے زیونی دشمن کی کھوکھلی طاقت کی ہوا نکال دی ہے اور شرمناک طریقے سے اسے پراجت کر دیا ہے. وہیں اسرائیل اپنی ہار کی کھسیاہٹ بچوں اور مہیلاؤں کی ہتیا کر کے نکال رہا ہے. آج فلسطینی راشٹر اور کھیتری راشٹر فلسطین کے مدے کو لے کر ایک جٹتا کے ساتھ پرتیرودھک بلوں کا سمرتھن کر رہے ہیں. پرتیرودھی نیتا محمد ہندی کا کہنا ہے کہ حملہ زائنیوں نے شروع کیا ہے تو بند بھی وہی کریں. اسرائیل کو غزہ یدھ میں بالکل نئی پریستھیوں کا سامنا کرنا پڑ رہا ہے. وہ خفیہ اور سینیہ درشتی سے پوری طرح وفل ہو چکا ہے. بیت حنون علاقے میں ایک ہی پریوار کے 11 لوگ, 8 بچے اور 3 مہیلائیں اشاتی علاقے میں اور 43 لوگوں سے زیادہ الوحدہ اسٹریٹ پر شہید ہو گئے ہیں, جو سب کے سب عام ناگرک تھے.
هذا هو المشهد الذي يحاول الاحتلال ان ير.
غزہ میں ہر اور پھیلی تباہی کو اسرائیل اور بھیانک روپ دینا چاہتا ہے کہ جس سے فلسطینی جنتا میں بہ بیٹھ جائے. لیکن اسرائیل کی ہر بمباری کے بعد غزہ کے لوگ پرتیرودھک بلوں سے مانگ کرتے ہیں کہ وہ دشمن کو منہ توڑ جواب دیں.
ابراہیم احمد, خبر گزار صدا بسمہ, غزہ, فلسطین.
اور और अब चलते हैं यमन और बात करते हैं इस देश की जनता द्वारा फिलिस्तीनी राष्ट्र के समर्थन में लगाए जा रहे गगनभेदी नारों की। यमनी राष्ट्र के लिए फिलिस्तीन मुख्य मुद्दा है और प्रतिरोध सबसे महत्वपूर्ण विकल्प है। इस बारे में जेमार से IRIB के संवाददाता सुल्तान सदा अधिक जानकारी दे रहे हैं हमारे साथी हसन अब्बास की आवाज में।
फिलिस्तीन मुख्य मुद्दा है और प्रतिरोध सबसे महत्वपूर्ण विकल्प है। साथ ही यमनी राष्ट्र हमेशा प्रतिरोध की धुरी के एक अभिन्न अंग के रूप में मैदान में उपस्थित है। यमन की सड़कें लोगों से भरी हुई हैं। मस्जिदुल अक्सा के समर्थन में आई भारी भीड़ अमेरिका, इसराइल और अली सऊद के खिलाफ नारे लगा रही है। एक प्रदर्शनकारी का कहना है कि हम यमनवासी अवैध ज़ायोनी शासन के मुकाबले में अपने फिलिस्तीनी भाइयों की मदद के लिए पूरी तरह तैयार हैं। फिलिस्तीन का मुद्दा दशकों से हमारे दिल में बसा हुआ है। यमन के सभी स्वतंत्र प्रांतों में भारी संख्या में जनता सड़कों पर निकल आई है और फिलिस्तीनी प्रतिरोध का समर्थन कर रही है। प्रदर्शनकारियों ने इस वास्तविकता पर बल दिया कि हमलावरों का सबसे अच्छा जवाब यह है कि उनको उनके हमलों का 10 बराबर अधिक मुंह तोड़ जवाब दिया जाए। ये यमन की जनता है जो आक्रोशित है और फिलिस्तीन की पीड़ित जनता का समर्थन करने सड़कों पर आई है। इन लोगों का कहना है कि फिलिस्तीन और यमन के दुश्मन एक ही हैं। हम दुनिया को दिखा देंगे कि इसके बावजूद कि हमारे लिए समस्याएं खड़ी की गई हैं कि जिनमें फिलिस्तीन का मुद्दा प्रथम है, दुश्मन चाहे सऊदी अरब की सरकार हो या ज़ायोनी शासन, सबका उद्देश्य एक ही है। प्रतिरोध ने साबित कर दिया है कि बैतुल मुकद्दस की रक्षा के लिए उसका इरादा बहुत ही मजबूत है।
इसराइल
को मिटाना है तो दुनिया के सभी मुसलमानों को एकजुट होना होगा। यमनी राष्ट्र ने अभी से ही सड़कों पर इतनी भारी संख्या में निकलकर इस्लाम दुश्मन ताकतों के खिलाफ नया मोर्चा खोल दिया है। फिलिस्तीन यमनी राष्ट्र का धड़कता हुआ दिल है और इस देश की जनता हर स्थिति के लिए तैयार है।
सुल्तान सदह, खबर गुजार सदा वसीमा, दमार।
और अब रुख करते हैं भारत का और बात करते हैं दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल द्वारा सिंगापुर वेरिएंट को लेकर किए गए ट्वीट के बाद गरमाई राजनीति के बारे में। वहीं सिंगापुर ने भी आधिकारिक रूप से केजरीवाल के बयान पर आपत्ति जताई है। इस बारे में विस्तार से जानकारी दे रहे हैं दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल के सिंगापुर को लेकर दिए गए हालिया बयान पर तीखी प्रतिक्रियाएं सामने आई हैं और सिंगापुर सरकार ने भी भारतीय उच्चायोग से कड़ी आपत्ति दर्ज कराई है। मंगलवार को केजरीवाल ने कोरोना के नए सिंगापुर वेरिएंट को लेकर चिंता जताते हुए ट्वीट किया था और केंद्र सरकार को सिंगापुर से आने वाले विमानों को रद्द करने का सुझाव दिया था। इसे लेकर आज भारतीय विदेश मंत्रालय के प्रवक्ता अरिंदम बागची ने ट्वीट द्वारा जानकारी दी कि सिंगापुर की सरकार की ओर से भारतीय उच्चायोग को टेलीफोन पर इस संदर्भ में आपत्ति जताई गई है। प्रवक्ता के अनुसार भारतीय उच्चायुक्त ने सिंगापुर सरकार को बताया कि दिल्ली के मुख्यमंत्री कोविड के वेरिएंट्स या फिर नागरिक उड्डयन संबंधी नीतियों की घोषणा करने की पात्रता नहीं रखते हैं। इस संदर्भ में भारतीय विदेश मंत्री एस जयशंकर ने भी ट्वीट संदेश में कहा कि भारत और सिंगापुर कोविड-19 के खिलाफ लड़ाई में मजबूत भागीदार रहे हैं। हम लॉजिस्टिक हब और ऑक्सीजन सप्लायर के तौर पर सिंगापुर की मदद की सराहना करते हैं। हमारी सहायता के लिए मिलिट्री एयरक्राफ्ट को तैनात करने का उनका कदम भारत और सिंगापुर के अच्छे संबंधों का परिचायक है और उनके अनुसार कुछ लोगों के गैर जिम्मेदाराना बयान से इन संबंधों को नुकसान नहीं पहुंच सकता। उन्होंने कहा कि दिल्ली के मुख्यमंत्री का बयान पूरे भारत का बयान नहीं है। उधर सिंगापुर कोविड वेरियंट पर पैदा हुए तकरार के बीच दिल्ली के उप मुख्यमंत्री मनीष सिसोदिया ने डिजिटल प्रेस कॉन्फ्रेंस میں کہا کہ بھاجپا نے بہت گھٹیا راجنیتی شروع کی ہے اور اسے دیش کے بچوں کی نہیں بلکہ سنگاپور کی چنتا ہے۔ انہوں نے کہا کہ لندن میں ایک نیا اسٹرین آیا تھا جس کے بارے میں ویگیانکوں اور ڈاکٹروں نے سچیت کیا تھا، بھارت سرکار نے سمے پر قدم نہیں اٹھایا اور لاپرواہی کے کارن آج دیش اس کا خمیازہ بھگت رہا ہے۔
اروند کیجریوال جی نے دو باتیں کہیں، ایک تو سنگاپور میں جو اسٹرین ہے اس کے بارے میں بولا اور دوسرا بچوں کے بارے میں بولا۔ آج بھارتی جنتا پارٹی کی اور کیندر سرکار کی جو پرتکریائیں سامنے آئی ہیں اس سے صاف ہو گیا ہے کہ کیجریوال جی کو تو بچوں کی چنتا ہے اور بھارتی جنتا پارٹی اور کیندر سرکار کو سنگاپور کی چنتا ہے۔ ان کو دلی کے دیش کے بچوں کی چنتا نہیں ہے، ان کو سنگاپور کی چنتا ہو رہی ہے۔ بچوں کی ویکسین نہیں لائیں گے، سنگاپور کی چنتا کریں گے۔
آپ کو بتا دیں کہ کیجریوال نے ایک ٹویٹ میں کہا تھا کہ سنگاپور میں آیا کرونا کا نیا روپ بچوں کے لیے بہت خطرناک بتایا جا رہا ہے، بھارت میں یہ تیسری لہر کے روپ میں آ سکتا ہے، ایسے میں کیندر سرکار سے میری اپیل ہے کہ سنگاپور کے ساتھ ہوائی سیوائیں تتکال پربھاؤ سے رد کی جائیں اور بچوں کے لیے بھی ویکسین کے وکلپوں پر پراتھمکتا کے آدھار پر کام کیا جائے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے۔ یہ تہران ہے، اسلامی گڑتنتر، ایران کی آواز۔ دوستو، ہماری آج کی سبھا کا انتیم کاریکرم ہوگا آج کی بات، لیکن اس سے پہلے پرستوت ہے کاریکرم شوریہ گاتھا۔
شوریہ گاتھا۔
دوستو، کاریکرم شوریہ گاتھا کے ایک انے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور سید نسم کا سلام سویکار کیجیے۔ اس کڑی میں کربلا 5 سینی آپریشن کی اپلبدھیوں اور پریناموں کے بارے میں آپ کو بتائیں گے۔
جیسا کہ آپ جانتے ہیں کہ ہم پروگرام شوریہ گاتھا میں 80 کے دشک میں ایران پر عراق کے باسی صدام شاسن کے حملے کے مقابلے میں ایرانی راشٹر کی پوتر پرتیرکشا اور اس دوران ایرانی راشٹر کے ویر سپوتوں کے شوریہ کے بارے میں آپ کو بتا رہے ہیں۔ پچھلے پروگرام میں پوروی بصرہ میں عراق کی سب سے مضبوط ڈیفینس لائن پر ایرانی ویروں کے شوریہ کے بارے میں آپ کو بتایا تھا۔ کربلا 5 آپریشن ان آپریشنوں میں سے تھا جو ایران کے سب سے اہم دکشڑی مورچے پر عراق کی بھومی میں انجام دیے گئے۔ اس آپریشن میں ایرانی ویروں نے ایسی ویرتا کی مثال پیش کی کہ قریب تھا کہ بصرہ ایرانی فورسز کے ہاتھ میں آ جائے۔ یہ آپریشن بھیشن لڑائی اور لڑ رہے دونوں پکشوں کی سفلتا حاصل کرنے کی کوشش کے مد نظر ایران عراق جنگ کے پورے دور میں سب سے زیادہ بھیشن لڑائیوں والے آپریشنوں میں گنا جاتا ہے۔
کربلا 5 آپریشن سے ظاہر ہو گیا کہ IRGC فورس کٹھن حالات میں اچت پہل کرنے کی طاقت رکھتی ہے اور باسی دشمن کی مضبوط ڈیفنس لائن کو اپنے کمانڈروں کی رچناتمکتا سے توڑ سکتی ہے۔ اس آپریشن نے یہ بھی درشا دیا کہ ایران سب سے کٹھن حالات، سب سے مشکل مورچے اور سب سے جٹل رکاوٹوں کو پار کر کے اپنے لکش کو حاصل کرنے کی اور بڑھ سکتا ہے۔ کربلا 5 آپریشن کو تھوپی گئی 8 ورشیہ جنگ کے سب سے کٹھن اور سب سے زیادہ جانی نقصان والے آپریشن میں گنا جاتا ہے۔
اس آپریشن میں عراق کی بھومی کا 150 ورگ کلومیٹر کا علاقہ ایرانی فورسز کے نینتر میں آ گیا۔ بوارین، فیاض اور امت الطویل دیپ، دو ایجی قصبہ، دو ایجی ندی، جاسم نہر اور شلمچے بصرہ مارک کے 14 کلومیٹر لمبے راستے اور عراقی سینا کی 11 چوکیوں پر ایرانی فورسز کا نینتر ہو گیا۔ اس آپریشن میں 2655 عراقی فوجی و سینے افسر قیدی بنے۔ عراقی سینہ کی قریب 55 بٹالین کو بڑی حد تک نقصان پہنچا۔ عراقی سینہ کے 870 ٹینک، 180 مروستلیہ توپیں اور 1000 گاڑیاں دھوست ہو گئیں۔ قریب 90,000 عراقی فوجی ہتاحت و گھائل ہوئے۔ اسی طرح باسی دشمن کے 30 جنگی ویمان اور 7 ہیلی کاپٹر تباہ ہو گئے۔ 45 دن کی جنگ کے بعد عراقی سینہ نے ادھک نقصان کو روکنے کے لیے جنگ روک دی۔ اسی طرح عراقی سینہ کے 230 ٹینک، 20 توپیں، 200 گاڑیاں، 100 اینٹی ایئر کرافٹ توپیں اور 100 انجینئرنگ کے سادھن ہاتھ لگے۔
کربلا پانچ آپریشن میں جانی و مالی دونوں ہی نظر سے بہت زیادہ نقصان ہوا۔ اس آپریشن میں 12,000 ایرانی ویر شہید ہوئے، 15,000 کے قریب گھائل ہوئے۔ جنگ کے برسوں میں سب سے زیادہ جانیں 1986 میں گئیں۔ اس سال سینے آپریشنوں اور بمباریوں میں قریب 40,000 ایرانی شہید ہوئے۔
شہید قاسم سلیمانی کربلا پانچ آپریشن کے دوران اپنے ایک ساتھی حسین تاجک کی بہادری کا ان شبدوں میں ذکر کرتے ہوئے،
او آتش می ریخت این پل لخت اور را،
دشمن کی طرف سے فائرنگ جاری تھی، خالی پل جس پر کسی طرح خود کو سرکشت رکھنے کی گنجائش نہیں تھی۔ حسین تاجک اپنی بٹالین کو لے کر پل سے اس پار گئے۔
آتش می ریخت اما حسین تاجک با گردن از این پل عبور کرد۔
کربلا پانچ آپریشن میں IRGC کے بڑے رینک کے قریب 350 کمانڈر شہید ہوئے، جن میں اسوان سے امام حسین، 14th ڈویژن کے کمانڈر میجر جنرل حسین خرازی، تہران سے محمد رسول اللہ، 27th ڈویژن کے اپ کمانڈر یاد اللہ کلہور، 9th ڈویژن کے کمانڈر اسماعیل دقائقی، امام حسین بریگیڈ کے کمانڈر ہاشم اعتمادی، قمر بنی ہاشم 44th بریگیڈ کے کمانڈر محمد علی شاہ مرادی، سارلہ 41th ڈویژن کے اپ کمانڈر ہاش قاسم میر حسینی، نصر 5th ڈویژن کے اپ کمانڈر محمد فرومندی اور دستیوں دوسرے بڑے کمانڈر شہید ہوئے۔
کربلا پانچ آپریشن کے دوران شہید حسین خرازی وائرلیس پر بات کرتے ہوئے،
آقای احمد دادا نو شردم هستیم ما اردم روش ما که ما موحد اسمالی ما به طرف شما دارد میاد اگه خلاص طور است که دست شما به دست هم بدیم دست را۔
حسین خرازی وائرلیس پر اسماعیلی نام کے اپنے ساتھی کے پہنچنے کی سوچنا دیتے ہوئے،
میجر جنرل شہید حسین خرازی نے کربلا پانچ آپریشن میں بٹالین اور کمپنیوں کے کمانڈروں کے ساتھ بیٹھک میں انہیں جسم میں خون کی آخری بوند تک دشمن کا مقابلہ کرنے کی شپتھ دلوائی۔ شہید حسین خرازی نے کہا تھا، جسے بھی شہادت سے پریم نہیں ہے وہ آپریشن میں شامل نہ ہو، کیونکہ یہ ایسا آپریشن ہے جس میں وہی شامل ہو سکے جسے شہادت پانے کی کام نہ ہو۔
اس آپریشن میں حسین خرازی کی ڈویژن دشمن کی اور کے بنائے گئے اس پشتے کو پار کر کے عراقی فورسز کو نقصان پہنچانے میں سفل ہوئی، جو پشتہ پہلی تاریخ کے چاند کے آکار جیسا بنایا گیا تھا۔ یہ پشتہ جاسم نہر کے پیچھے ارون ندی کے کنارے سے فش کنال تک بنایا گیا تھا۔ اس نہر کو پار کرنا ایرانی ویروں کے لیے اس لیے اہم تھا کیونکہ ایسا کرنے سے ہی فتح ہوئے ستھانوں پر پکڑ مضبوط ہو سکتی تھی اور پوروی بصرہ کے مورچوں میں سے ایک مورچہ فتح ہو سکتا تھا۔
کمانڈر حسین خرازی دشمن فورس کی گولی باری کی پرواہ کیے بنا اپنے ادھین فورس کو لے کر دشمن کی فرنٹ لائن کو توڑتے ہوئے آگے بڑھے اور اس طرح پیچھے کی فورس کے لیے آگے بڑھنے کا راستہ سمتل کیا۔ حسین خرازی ویر ہونے کے ساتھ سینے معاملوں کے اچھے رانیتک کار بھی تھے۔ ان کا ایک ہاتھ نہیں تھا، لیکن جنگ کے برسوں میں کبھی بھی ان کی اور سے کسی طرح کی کوئی کمزوری ظاہر نہیں ہوئی۔ ان کی دڑھتا بریگیڈ کے کمانڈروں کے لیے نمونہ تھی۔ فورس کو کمان کرنے کی ان میں اپار کشمتا تھی۔
کربلا پانچ سینے آپریشن کے لکش کو حاصل کرنے کے کرم میں آئی آر جی سی نے دکشنی علاقے میں آخری سینے آپریشن کے روپ میں کربلا آٹھ نامی سینے آپریشن انجام دیا. یہ آپریشن ایسی حالت میں انجام پایا کہ اسلامی گنتنتر ایران جنگ کا ایک بہت ہی سنویدنشیل چرن پیچھے چھوڑ چکا تھا اور صرف سینے سمتل کے ذریعے اپنی سینے راجنیتک ستھتی کو بہتر کرنے میں کامیاب ہوا. کربلا آٹھ سینے آپریشن اپریل 1987 میں شروع ہوا جس کا کوڈ ورڈ یا صاحب زمان تھا. یہ آپریشن کربلا پانچ آپریشن میں حاصل ہوئے لکشوں کی پوزیشن کو مضبوط کرنے تتھا دشمن فورس کو دھوست کرنے کے لیے پوروی بصرہ میں پانچ دن انجام دیا گیا جس کے دوران دشمن فورس کے ساتھ ٹینک و آن پرسنل کیریئر گاڑیاں اور دستیوں دوسری گاڑیاں تباہ ہوئیں. اس آپریشن کے دوران باسی سینا کے 5000 سینک ہتات و گھائل ہوئے. اس آپریشن میں ایرانی فورسز کو بڑی ماترا میں جنگی ساز و سامان ہاتھ لگے.
امریکہ اور پورو سوویت سنگھ کے راجنیتک سنکلپ کے خلاف درڑتا اور صدام کے باسی شاسن کے ہوائی سمندری اور زمینی حملوں کے خلاف درڑتا اور جنگ کے مورچے میں خاص طور پر پوروی بصرہ میں آگے بڑھنا سن 1986 میں اسلامی گڑتنتر ایران کے سینیہ آپریشنوں کی اہم اپلبدھیاں رہی ہیں. کربلا پانچ آپریشن کے بعد یو این نے صدام کو جنگ شروع کرنے والے کے روپ میں چنہت کیا اور پرستاؤ 598 پاس ہوا.
کربلا پانچ سینے آپریشن سے بصرہ مورچے کے پتن کی گھنٹی بج اٹھی. کچھ پشچمی ٹیکہ کاروں کا ماننا تھا کہ ایک اور بڑا حملہ عراقی سینا کو چھن بھن کر کے جنگ کو ایران کے ہت میں ختم کر دے گا. پینٹاگون کے ٹیکہ کار بھی اس آپریشن کے بعد ایران کی بڑی سفلتا کی سمبھاونا کو ماننے لگے. حالانکہ اس سے پہلے تک وہ سر سے پیر تک لیس عراقی سینا کے مقابلے میں ایرانیوں کے سنکلپ و رچناتمکتا کو کم اہمیت دیتے تھے. امریکہ جو صدام شاسن کا سب سے بڑا سمرتھک تھا تھوپی گئی جنگ میں ایران کی جیت کو بہت بڑا خطرہ سمجھتا تھا. امریکیوں کی اس چنتا کے نتیجے میں صدام شاسن کی زیادہ سے زیادہ سینیہ مدد ہونے لگی تاکہ ایرانی ویروں کی پرگتی کو روکا جا سکے. اسی طرح اس آپریشن سے یہ بھی ظاہر ہو گیا کہ عراقی سینا کی مکھیہ طاقت شیتریہ و انتراشٹریہ طاقتوں کی اور سے اسے حاصل ہوئی مدد ہے.
حالانکہ کربلا پانچ سینے آپریشن کو کل ملا کر ایک سفل آپریشن کہا جائے گا لیکن 20 دن تک چلنے کے بعد یہ آپریشن جنگ کو ختم کرنے کے اپنے مکھیہ لکشے کو حاصل نہیں کر پایا. کربلا پانچ سینے آپریشن کا ایک نتیجہ یہ رہا کہ اس سے دکشنی مورچوں پر بڑی کارروائی کی سمبھاونا ختم ہو گئی تھی. اسی وجہ سے پشچمی ایران میں بعد کے آپریشن کی یوجنا شروع ہوئی اور بیت المقدس 2 اور والفجر 10 سینے آپریشن کی تیاری شروع ہوئی.
ایرانی کمانڈر نے آپریشن اور رنچتر کو بدلنے کی یوجنا بنا رہے تھے کہ امریکیوں نے جنگ کے سنتولن کو بدلنے کے لیے فارس کھاڑے میں کچھ کاروائیاں کی. کربلا پانچ آپریشن کے بعد امریکی فورس فارس کی کھاڑی میں ادھک سکریہ ہو گئی تاکہ ایران کے سامنے سمندری مورچہ کھول کر صدام پر اسلامی گنتنتر کی ویوہارک روپ سے جیت کے راستے کو بند کر دے. امریکہ کے اس قدم کا لکش ایران کو وجے ہونے سے روکنا اور صدام کو پراجت ہونے سے بچانا تھا. کربلا پانچ آپریشن کے دوران پورو سوویت سنگھ نے بھی اپنے سینیہ سلاحکار عراق بھیجے اور عراق کے ہت میں پورو سوویت سنگھ کا راجنیتک رجحان بڑھا جو اس کی اور سے عراق کو S-12 میزائل سے لیس کرنے کے فیصلے کے روپ میں سامنے آیا. تو دوستو کارکرم کا سمے سماپت ہوتا ہے, انومتی دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کل
دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ آج کے کارکرم میں ہم افغان چھاتروں کے جن سنگھار کے وشے پر چرچا کریں گے۔ مریم مہردادی اور سید مسم کا سلام سویکار کیجیے۔
افغانستان کے مسلمان لوگ، چاہے وہ سنی مسلمان ہوں یا شیعہ مسلمان، ایک دوسرے کے ساتھ شانتی پورن ڈھنگ سے سدبھاونا کے ساتھ جیون بتا رہے ہیں، اور اتہاس اس بات کا گواہ ہے کہ کبھی بھی افغانیوں میں کسی بھی طرح کا کوئی مت بھید نہیں رہا ہے، اور ہمیشہ سے ہی اس دیش کے سنی اور شیعہ مسلمان ایک ساتھ رہے ہیں اور کبھی بھی الگ نہیں ہوئے ہیں۔ لیکن اس کے باوجود کچھ ورشوں سے افغانستان میں مت بھید کے بیج بونے اور اپنے بھائیوں کی ہتیا کا سلسلہ شروع ہو گیا ہے، اور اس سازش کے انترگت حالیہ کچھ ورشوں کے دوران افغانستان میں سینکڑوں مسلمان، جن میں زیادہ تر کا سمبندھ شیعہ سمودائے سے ہے، شہید کر دیے گئے۔
افغانستان میں مسلمانوں، وشیش کر شیعہ سمودائے کے لوگوں پر ہونے والے حملوں کی ذمہ داری آتنکوادی گٹ داعش سویکار کرتا ہے۔ یہ وہ گٹ ہے جس کا نہ تو جنتا میں کوئی جنادھار ہے اور نہ ہی بھوگولک استھتی نردھارت ہے۔ یہاں پر اس بات پر دھیان دینا ضروری ہے کہ افغانستان کی استھتی دیکھنے کے بعد ایسا محسوس ہوتا ہے کہ اس دیش کی جنتا، وشیش کر شیعہ مسلمانوں کے دکھ اور درد کم ہونے والے نہیں ہیں۔ اور 25 مئی شنوار کو، ابھی رمضان کا پوتر مہینہ چل ہی رہا تھا کہ پشچمی کابل کے شیعہ باہل کھیتر دشت برچی میں کئی دھماکے ہوئے، جس کے بعد پورے کابل پر دھوئیں کے بادل چھا گئے۔ دھماکے کی آواز سننے کے بعد جب لوگ مدد کے لیے پہنچے تو 9 سے 14 سال کی بچوں کے شو سڑکوں پر پڑے ہوئے تھے۔
بتایا جاتا ہے کہ پشچمی کابل کے شیعہ باہل کھیتر دشت برچی کے اسکول سید الشہدا میں 4:20 پر چھٹی کی گھنٹی بجی، اور چھاترائیں جلدی جلدی اپنی کاپی کتابیں سمیٹ کر بیگ میں رکھنے لگیں، اور پھر بچیاں شور شرابہ کرتی ہوئی، اچھلتی کودتی ہوئی، اپنی بچکانی حرکتوں سے لوگوں کا من لبھاتے ہوئے اسکول سے پہلے نکلنے کی کوشش کر رہی تھیں کہ تبھی کار بم کا دھماکہ ہوا اور بچوں کی چیخ پکار ہر طرف پھیل گئی۔ اس افراتفری اور آتنگ کے ماحول میں کچھ بچے اسکول کی اور واپس بھاگے، تبھی 2 اور دھماکے ہوئے، اور اب کسی مسکراتی بچی کا چہرہ نظر نہیں آ رہا تھا۔ ہر طرف سے چیخ و پکار اور رونے پیٹنے کی آواز، پوری سڑک ماتا پتا، بھائی بہنوں اور سگے سمبندیوں کے رونے پیٹنے کی آواز سے گونجنے لگی۔
گھٹناسل پر موجود ایک پرتیہ درشی کا کہنا تھا کہ دھماکے کے بعد میں نے دیکھا کہ سید الشہدا نامک اسکول کے سامنے بہت سی بچیوں اور چھاتراؤں کے شو ادھر ادھر بکھرے ہوئے تھے۔ اس چیز نے مجھے پوری طرح سے جھنجھوڑ کر رکھ دیا تھا۔ میں نے ایک چھوٹی بچی کو خون میں لت پت اور گھائل حالت میں دیکھا۔ اس کا اسکول بیگ آگ میں جل رہا تھا، وہ مدد کے لیے چلا رہی تھی۔ میں سوچ رہا تھا کہ کیسے اور کتنی جلدی سے اس کو اسپتال پہنچاؤں۔ ابھی میں یہ سوچ کر اٹھا اور اس کی اور مدد کے لیے بڑھا تو اس نے روتے ہوئے کہا کہ میری ایک چھوٹی بہن بھی ہے، وہ مجھے نہیں مل رہی ہے۔ لیکن یہاں پر یہ سوال پیدا ہوتا ہے کہ کس جرم یا اپرادھ میں ان بچوں کی ہتیا کی گئی۔
کسی بے گناہ کی ہتیا کرنا ایسا گناہ ہے جسے کبھی معاف نہیں کیا جا سکتا۔ جب ایک بے گناہ اور نردوش انسان بنا کسی جرم کے مار دیا جاتا ہے اور اس سے جیون کا حق چھین لیا جاتا ہے، اور وہ دنیا کے سب سے بڑے حق سے ونچت ہو جاتا ہے،
महान व सर्वसमर्थ ईश्वर बेगुनाह इंसानों की हत्या के बारे में प्रलय के दिन सूरह तकवीर में पूछता है कि किस जुर्म और अपराध में ये मारे गए।
पवित्र कुरान मजीद बेगुनाह इंसानों की जान की रक्षा और उसके सम्मान को बहुत अधिक महत्व देता है। ये महत्व इतना ज्यादा है कि एक बेगुनाह की हत्या को सारी मानव जाति की हत्या के बराबर करार दिया गया है और इस तरह से जानबूझकर किसी बेगुनाह की हत्या के मार्ग को बंद किया गया है, जैसा कि पवित्र कुरान में इस तरफ इशारा किया गया है कि जिसने भी एक बेगुनाह इंसान की हत्या की मानो उसने पूरी मानव जाति की हत्या कर दी हो।
इस हृदय विदारक घटना को बयान करने वालों में से एक जावेद भी हैं। वो कहते हैं कि जब धमाका हुआ तो मैं कॉलेज में था। जब मैं ऑफिस पहुंचा तो मैंने देखा कि मेरे दो सहकर्मी रो रहे हैं। मुझे खबर हो गई, मैं जल्दी से घटनास्थल की ओर रवाना हुआ क्योंकि मेरे एक सगे संबंधी की बेटी वहां पढ़ती थी। मैं वहां पहुंचा, मेरे पैरों से जमीन खिसक गई। मैंने वो दृश्य देखा जिसे पत्थर दिल भी सहन नहीं कर सकता। हर तरफ लाशें ही लाशें बिखरी हुई थीं और हर लाश पर कोई ना कोई रोने वाला था। मैंने एक बूढ़े व्यक्ति को देखा जिसकी सफेद दाढ़ी आंसुओं से भीग चुकी थी और वो रो रो कर कह रहा था कि मैं अपनी बेटी की हैंड राइटिंग पहचान सकता हूँ, लेकिन अभी तक उसका कोई पता नहीं है। वहाँ हर तरफ चीख पुकार और रोने पीटने की आवाजें थीं, मानो प्रलय का दृश्य हो। जहाँ तक नजर पड़ती थी हर तरफ खून ही खून नजर आता था। खून का सोता बह रहा था और लड़कियां अपने ही खून में नहाई हुई थीं।
दस्त बरची धमाके में मारी जाने वाली अधिकतर बच्चियों और छात्राओं का संबंध निर्धन और गरीब परिवार से था, जो काबुल के एक वंचित और पिछड़े इलाके में जीवन व्यतीत करते थे और कालीन की बुनाई करके अपनी आजीविका चलाते थे, और उन्होंने एक एक पाई जमा करके अपने बच्चों को स्कूल भेजा था। इस खूनी घटना पर सोशल मीडिया पर काफी हंगामा मच गया और लोगों ने खून में नहाई बच्चों की फोटोज और वीडियोज सोशल मीडिया पर शेयर की ताकि दुनिया के सामने आतंकवाद के क्रूर चेहरे को पेश किया जा सके। सोशल मीडिया यूजर्स ने इस आतंकवादी घटना का चेहरा दुनिया के सामने पेश करने के लिए कई हैशटैग शुरू किए, जो सांत्वना काबुल और सांत्वना बर्ची जैसे थे। ईरान के एक सोशल मीडिया एक्टिविस्ट हुसैन एकता ने लिखा कि निकट ही वो दिन आएगा जब स्कूल जाने वाली बच्चों से जो धमाके में मौत की नींद सो गईं, तुम्हें किस जुर्म में कत्ल किया गया? क्या हम अब भी जागरूक नहीं हुए हैं?
काबुल के दश्त बरची नामक घटना पर सोशल मीडिया में हंगामा जारी है और एक सोशल मीडिया यूजर ने हजरत अली के नहजुल बलागा के 27वें भाषण के कुछ अंश शेयर करते हुए लिखा कि हजरत अली अलैहिस्सलाम कहते हैं कि मैंने सुना है कि यहूदी महिला के पैर की पायल को खोल दिया गया। अगर मुसलमान मर्द एक खबर को सुनने के बाद मर जाए तो बेहतर है। धिक्कार हो हम पर कि अफगान बच्चियों और छात्राएं खून में नहला दी गईं और हम तमाशाई बने खड़े रहे। आजकल तो मानो कोई मर्द ही नहीं है।
अली रजा नामक एक यूजर ने लिखा कि क्या हजरत इमाम हुसैन अलैहिस्सलाम के रास्ते में शहादत से सुंदर कोई और रास्ता है क्या? आप लोग अमर हो गए क्योंकि शहादत आपके लिए प्रतिष्ठा और इज्जत का कारण और उस दुनिया के लिए लज्जा का कारण है जो तुम्हारे बहते हुए खून पर चुप है। अफगानिस्तान की कुछ मशहूर राजनीतिक हस्तियों ने भी काबुल आतंकी हमले की निंदा की। ये पहली बार नहीं है कि अफगानिस्तान की जनता, विशेषकर इस देश के शिया मुसलमानों और हजारा कम्युनिटी को आतंकी हमलों का निशाना बनाया है, बल्कि इससे पहले भी बारंबार मस्जिदों, स्कूलों और विश्वविद्यालयों को भी निशाना बनाया गया है।
हर बार अफगानिस्तान की जनता और विश्व समुदाय, विशेषकर पश्चिमी देशों ने, जिनकी सैन्य उपस्थिति इस देश में आतंकवादी गतिविधियों का कारण बनी है,
केवल इस आतंकवादी कृत्य की निंदा को ही पर्याप्त समझा और अफगानिस्तान की मजलूम जनता के चीख पुकार की अनदेखी की है।
अब इस प्रकार की निंदा का कोई फायदा नहीं है, क्योंकि कोई भी संस्था या वर्चस्ववादी व्यवस्था इन मासूम बच्चों पर होने वाले अपराधों का जवाब नहीं दे सकती और मासूम कलियों की मुस्कुराहट वापस नहीं कर सकती, क्योंकि ये अहम नहीं है कि इस अपराध को अंजाम देने वाले कौन लोग हैं, क्योंकि अफगान जनता हर दिन अपराधों और कष्टों का सामना करती रहती है। वास्तविकता यह है कि रूढ़िवाद और साम्राज्यवाद एक ही सिक्के के दो रुख हैं, जिन्होंने हमेशा अज्ञानता से लाभ उठाया और ज्ञान के विरुद्ध उठ खड़ा हुआ है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे कार्यक्रम आजकल और अब समय मुख्य समाचारों के सारांश का। ईरान ने मुस्लिम देशों से फिलिस्तीनी जनता की मदद करने की अपील की है। गजा पट्टी और वेस्ट बैंक पर इसराइल के हमले जारी, 218 से अधिक शहीद और सैकड़ों घायल। सऊदी चैनल पर फिलिस्तीनी प्रतिरोध के खिलाफ झूठी खबर फैलाने का आरोप लगा। भारत में तूफान की वजह से अब तक कम से कम 27 लोगों की मौत और 100 से अधिक लोग लापता हो गए। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आया होगा। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज, शुभ रात्रि।